आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सबलाई सुनाउने छु एउटै राजा येशू कृष्णै हुन्। यसै कारण गाउने छु सबलाई सुनाउने छु एउटै राजा येशू कृष्णै हुन्। हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया। यसले मलाई क्षमा दिनुभयो, यसले मलाई क्षमा दिनुभयो, यसले मलाई क्षमा दिनुभयो, यसले मलाई क्षमा दिनुभयो। यसै कारण गाउने छु सबलाई सुनाउने छु एउटै राजा येशू कृष्णै हुन्। यसै कारण गाउने छु सबलाई सुनाउने छु एउटै राजा येशू कृष्णै हुन्। हालेलुया आमेन, हालेलुया मलाई जीवन दिनु भो, यसले मलाई जीवन दिनु भो। यसै कारण गाउने छु सबलाई सुनाउने छु एउटै राजा येशू कृष्णै हुन्। यसै कारण गाउने छु सबलाई सुनाउने छु एउटै राजा येशू कृष्णै हुन्। हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया। यसले मलाई आशिष दिनुभयो, यसले मलाई आशिष दिनुभयो, यसले मलाई आशिष दिनुभयो, यसले मलाई आशिष दिनुभयो। यसै कारण गाउने छु सबलाई सुनाउने छु एउटै राजा येशू कृष्णै हुन्। यसै कारण गाउने छु सबलाई सुनाउने छु एउटै राजा येशू कृष्णै हुन्। हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया। यसले मलाई शान्ति दिनुभयो, यसले मलाई शान्ति दिनुभयो, यसले मलाई शान्ति दिनुभयो, यसले मलाई शान्ति दिनुभयो। यसै कारण गाउने छु सबलाई सुनाउने छु एउटै राजा येशू कृष्णै हुन्। यसै कारण गाउने छु सबलाई सुनाउने छु एउटै राजा येशू कृष्णै हुन्। हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया हालेलुया मलाई आनन्द दिनु भो, यसले मलाई आनन्द दिनु भो, हो हो यसले मलाई आनन्द दिनु भो, यसले मलाई आनन्द दिनु भो। यसै कारण गाउनेछु सबलाई सुनाउनेछु एउटै राजा येशु कृष्णै हुन्। यसै कारण गाउनेछु सबलाई सुनाउनेछु एउटै राजा येशु कृष्णै हुन्। हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया। यसले मलाई सब थोक दिनु भो, यसले मलाई सब थोक दिनु भो, यसले मलाई सब थोक दिनु भो, यसले मलाई सब थोक दिनु भो। यसै कारण गाउनेछु सबलाई सुनाउनेछु एउटै राजा येशु कृष्णै हुन्। यसै कारण गाउनेछु सबलाई सुनाउनेछु एउटै राजा येशु कृष्णै हुन्। हालेलुया आमेन, हालेलुया हालेलुया आमेन, हालेलुया
श्रोता। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
मित्र, अघिल्लो दिनदेखि हामी सुलेमानको श्रेष्ठ गीतबाट वचन अध्ययन गर्न आरम्भ गरिसकेका छौं। हामीले अघिल्लो दिनमा देख्यौं श्रेष्ठ गीतको परिचय खण्ड, अनि त्यसमा हामीले देख्यौं श्रेष्ठ गीतको लेखकको बारेमा, यानि श्रेष्ठ गीतको लेखक को थिए भन्ने बारेमा, अनि चाबी शब्दहरू देख्यौं, त्यसपछि चाबी पदहरू पनि देख्यौं, त्यसपछि हामीले देख्यौं त्यसको यानि श्रेष्ठ गीतको अर्थ। आज पनि हामी यो पुस्तकको परिचय खण्डबाट नै वचन देख्नेछौ। आज हामी यो श्रेष्ठ गीतको कथा यानि रूपरेखाको हेर्नेछौ। जबकि सुलेमानको श्रेष्ठ गीत नाटकमा रंगमंचहरूको वा दृश्यहरूको अनुक्रम भएकोले गर्दा जुनको कालक्रम अनुसार अनुक्रम भनिएको छैन, र म यस पुस्तकको रूपरेखा बनाउन प्रयत्न गरिरहेको छुइन। यो पुस्तकमा हामी प्रतिध्वनिको प्रयोगको देख्छौ। यसको मतलब नाटकमा एक चरित्र वा एक पात्र बोल्दछ र अर्कोले जवाब दिन्छ। हामीसँग धेरै चरित्रहरू वा पात्रहरू छन्। जवान दुलही, त्यनी सुलेमिन हुन् जो यरूसलेमका छोरी, दुलही र सुलेमी परिवारका हुन्। परिवारमा तिनको पिता हुन्छ जो मरिसकेको हुन्छ, अनि आमा हुन्छ, दुई बहिनीहरू हुन्छ र दुई वा दुई भन्दा अधिक दाजुभाइहरू हुन्छन्। सुलेमानको श्रेष्ठ गीतमा दिएको कथाको व्याख्या वा अर्थ खुलाइ 19 शताब्दीमा जर्मन हेतुवादी कारणवादी स्कूलहरूबाट आए थियो, यानि जर्मन रेसनलिस्टिक स्कूलबाट 19 शताब्दीमा यसको अर्थ खुलाइ आए थियो, अनि यो त्यही स्कूलबाटै सबभन्दा पहिले स्वतन्त्रवाद विचार वा सिद्धान्त वा लिबरलिजम मण्डलीमा घुस्यो। वास्तवमा स्वतन्त्रतावाद सिद्धान्त लिबरलिजम खाली अविश्वास थियो र अविश्वास हो। आज पश्चिमेली मुलुकहरूमा यो सिद्धान्तले आफ्नो जड गहिरो गरी गाडिसकेको छ। तिनीहरू सत्य विश्वासबाट हटी गइरहेका छन्। अमित्र, यो 19 शताब्दीका जर्मन हेतुवादी कारणवादी रेसनलिस्टहरूले यो श्रेष्ठ गीतको कथालाई व्याख्या गर्न कोशिश गरे। तिनीहरूको व्याख्या यस प्रकारको थियो, सुलेमी केटीलाई सुलेमानले अपहरण गरे। सर्वप्रथम सुलेमी केटी उससँग जान चाहेनन् र त्यस पछिबाट तिनी सुलेमानसँग फेरि जान इच्छुक भइन्। अमित्र, परमेश्वरको सन्तानले यस पुस्तकमा मण्डली र ख्रिष्टबीच अद्भुत सुन्दर सम्बन्ध देख्छ र त्यस्ता व्याख्या अर्थ दिने काम प्रतिकूल र आधार रहित हुन्। रुतरफोर्ड, मेकचेन्य, डेल मोडी जस्ता महान परमेश्वरका दासहरूको निम्ति यो पुस्तक अति नै मन पर्दो पुस्तक थियो र यो अपहरण सिद्धान्तको अपहरण व्याख्या गराइको ग्रहण गरेनन्। न स्वर्गीय डाक्टर हेरी आयरनसाइडले नै यस व्याख्याको स्वीकार गरे। त्यसकारण आयरनसाइडले यसको सही व्याख्या अर्थ दियोस् भनी प्रभुसँग घुँडा टेकेर प्रार्थना गरे। अनि धेरै जसो कुराहरू जुन म तपाईँहरूलाई यो पुस्तकको अध्ययनको सिलसिलामा दिइरहेको छु त्यो डाक्टर आयरनसाइडको अर्थ खुलाई वा व्याख्याको आधारितमा छ। नाटकको दृश्य यरुसलेममा राजमहल हो अनि केही दृश्यहरू अगाडिका समयहरूमा भएका घटेका झलकहरू छन्। धेरै प्रिय दृश्यहरू यरुसलेममा परिचय गरिएका छन् जुनले चर्चमा प्रतिरूप पाउँदछ। सुलेमी केटीले भन्छ श्रेष्ठ गीत 1:6 पदमा, घामले डढेर अलिक काली भए तापनि मेरो अवहेलना नगर्नुहोस्। मेरा दाजुभाइहरू मदेखि अप्रसन्न थिए, उनीहरूले मलाई दागबारी हेरचाह गर्न पठाए, यसै कारण मैले मेरो आफ्नै दागबारीको हेरचाह गर्न पाइन। यो गरीब सुलेमी परिवारको तिनको दाजुभाइहरूले तिनलाई अवहेलना गरे र तिनलाई दागबारी हेरचाह गर्न विवश गराए। बाहिर दागबारीमा काम गर्दा गर्दा घामले डढेर तिनी काली भएकी थिइन्। निश्चय नै यो परिवार एफ्राइमको पहाड़ी मुलुकमा रहन्थे र तिनीहरू खेतबारीको भाड़ामा वा ठेक्कामा लिने किसानहरू थिए। हामी यो तस्वीर अन्तिम अध्याय 8:11 पदबाट पाउँछौ जहाँ भनिएको छ, बाल हामोनमा सुलेमानको एउटा दागबारी थियो, उहाँले आफ्नो दागबारी हेचाह गर्नेहरूलाई भाड़ामा दिनुभयो। औ हरेकले फसलको सट्टा 1,000 चाँदीका टुक्रा ल्याउनु पर्ने थियो। मलाई लाग्छ यो नै दृश्य हो जहाँ पहिलो दृश्यको यानी पहिलो दृश्यले स्थान लिन्छ। त्यो केटी घामले डढेकोले गर्दा अलिक काली छिन् र आफैलाई बेइज्जत अपमानको महसुस गर्छिन्, हीन भावनाको महसुस गर्छिन्। महलका स्त्रीहरू जति सक्दो सम्भव हुन्छ आफ्नो त्वचालाई गोरी राख्न चाहन्थे। त्यस बेला घामले डढेर कालो त्वचा हुने स्त्रीहरू एक किसिमले अपमानको महसुस गर्थे। अमित्र, यो स्त्री दागबारीमा काम गर्नु परेकोले गर्दा केवल घामले डढेर काली मात्र भएकी थिइनन्, तर तिनी भन्छन् कि तिनले आफ्नै दागबारीको हेचाह गर्न असमर्थ भए। यसको मतलब आफ्नै शरीरलाई हेचाह गर्ने सम्हाल्ने समय पाएनन्, तिनले आफैलाई ध्यान राख्ने समय पाएनन्, आफैलाई कोरी बाटै गर्ने, नुहाई धुवाई गर्ने, तेल लगाउने, अर्को शब्दमा बनिने मेकअप गर्ने अवसर पाएनन्। निश्चय नै तिनी स्वाभाविक रूपमा सुन्दर स्त्री थिइन्, तर तिनले आफ्नो सुन्दरतालाई अझ बढाउन र आफै स्वयंलाई आकर्षक बनाउन समय मौका पाएनन्। तिनी बाहिर बाहिरै कठोर परिश्रम गर्ने केटी थिइन्। साथै यो स्पष्ट छ कि तिनका दाजुभाइहरूले तिनलाई भेडा बाख्रा चराउन पनि लगाए। श्रेष्ठ गीत 1:8 पदमा भनिएको छ, हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी आफै यो कुरा जान्दैनौ भने गएर भेडा बाख्राहरूका पाइला पहिल्याउँदै जाऊ र गोठालाहरूका छाप्रोको छेउमा आफ्ना पाठहरू चराऊ। यसरी हामी थाहा पाउँछौ कि यो केटी दागबारीहरूमा काम गर्थिन्, साथै तिनले भेडा बाख्राहरू पनि चराउँथिन्। तिनी काम गर्ने त्यो पहाड़ी क्षेत्रमा काफिलाहरू कारवाहरू ओहोर दोहोर गर्ने सानो घुरेटो बाटो पनि थियो, अनि काफिलाहरू चाहिँ ती मानिसहरूका झुन हुन् जो सुरक्षाको निम्ति एकैसाथ साथ यात्रा गर्थे मिलेर। त्यो स्थान अति नै उचा निचा अनि अति नै खराब जग्गामा छ। आज त्यहाँ बसहरू जान्छन् र पर्यटकहरू त्यहाँ जान्छन्। जब तिनले आफू काम गरिरहेको त्यो स्थानबाट आफ्नो शिर उठाएर माथि हेर्दा तिनले दमिश्क र यरुसलेम बीच भएर गइरहने ती काफिलाहरूको ताँती वा कारवाहरूको ताँतीहरू देखिन्। हामी तिनको प्रतिक्रियाको देख्छौ। श्रेष्ठ गीत 3:6 भन्छन्, वनबाट धुवाको मुस्ला जस्तै जलिरहेको मुर्र र जटामसीबाट व्यापारीहरूले ल्याएका सबै धुलो मसलाबाट माथि उक्ली आउने यो के हो? तिनले व्यापारीहरूका दलहरू काफिलाहरू देख्छिन्, साथै ती काफिलाहरूले सुन्दर महलका स्त्रीहरूलाई आफ्नो घोडामा राखेर ओसार पसार पनि गर्दथे। अनि तिनीहरू घामले नडरेका स्त्रीहरू हुन्थे। जब तिनीहरू ओठमा वा घोडामा वा हात्तीहरूमा भएर सवार गर्दथे, यात्रा गर्दथे, तिनीहरूमाथि राज छत्र वा चन्दुवा हुन्थ्यो र घामले डढ्ने कुनै सवालै भएन। त्यो सुलेमी केटीले सुन्दर गरगहनाहरू र अति नै राम्रो कपड़ाहरू लगाएका देख्छिन्। तिनले कहिले पनि आफ्नो जीवनमा त्यस्तो गहना र कपड़ा लगाउन पाउने त के देख्न पनि पाएका थिएनन् र तिनले यसको बारेमा सपना देख्छिन्, त्यसको कल्पना गर्न थाल्छिन्। जब ती काफिलाहरूका ताँतीहरू त्यहाँबाट भएर आगे निस्कन्थे, तिनले मुर र मसलाको सुगन्ध पाउँछिन्, थाहा पाउँछिन्। हामी देख्नेछौ कि यो दुवै प्रभु येशु ख्रिष्टको मृत्यु र उहाँको मृत्युमा उहाँको सुन्दर तस्विर हो। उहाँको जन्मको बेलामा उपहारको रूपमा मुर ल्याइएको थियो र जब उहाँ मर्नुभयो, उहाँको शरीरमा दल्नलाई मुर्रै ल्याइएको थियो। त्यहाँ अद्भुत आत्मिक तस्विरहरू छन्। त्यस्ता सत्यताहरू जुनले हामीलाई ख्रिष्टको व्यक्तिमा अझ नजदिक खिच्ने छ। एक दिनको कुरा हो, जब त्यो केटीले भेड़ाहरू चराइरहेकी थिइन्, एकजना सुन्दर गोठाला केटा प्रकट भए। अनि त्यो गोठाला त्यस केटीलाई देखेर प्रेममा पागल भए र उनी तिनीसँग प्रेममा फसे। मित्र, यो निश्चय नै ख्रिष्ट चर्चको मण्डलीको तस्विर हो। यो नै उसले तिनलाई भनिन्, श्रेष्ठ कि 2:2, तर स्त्रीहरूमा मेरी प्रिय चाहिँ काँडाहरूका बीचमा उम्रेको लिली फूल हो। फेरि उसले भन्छ, श्रेष्ठ गीत 4:1, हे मेरी प्रिय, तिमी कति सुन्दरी छौ, असाध्य सुन्दरी। मित्र, घुम्टो भित्र लुकेका तिम्रा आँखा ढुकुर जस्ता छन्, तिम्रा केस गिलात पहाड़का भिरालोमा चरिरहेको भेडा बाख्राका बगाल जस्तै छ। मित्र, यो सुन्दर कवितात्मक भाषा हो। यो मण्डलीको लागि ख्रिष्टको प्रेमको तस्विर हो। ख्रिष्टले मण्डलीलाई प्रेम गर्नुभयो र यसको निम्ति आफ्नो जीवन दिनुभयो। अन्तिममा तिनले आफ्नो हृदय गोठालालाई दिए। श्रेष्ठ गीत 2:3 भनिएको छ, जंगलका रूखहरूका बीचमा सेउको रूख जस्तै पुरूषहरूका बीचमा मेरा प्रिय हुनुहुन्छ, त्यसको छाया मुनि बस्न मलाई साह्रै आनन्द लाग्छ औ त्यसको फल मलाई साह्रै मिठो लाग्छ। यो कुराको याद राख्नुहोस्, प्रिय शब्द दुलाको बारेमा बोल्दा प्रयोग भएको छ र प्रिय शब्द दुलहीको बारेमा बोल्दा प्रयोग भएको छ। अर्को शब्दमा केटाको बारेमा केटी बोल्दा प्रिय भनेर सम्बोधन गरिन्छ भने केटीको बारेमा केटा बोल्दा प्रिय भनेर सम्बोधन गरिएको छ। प्रभु येशूले हामीलाई मती 11:28 निमन्त्रण दिनुभएको छ, हे परिश्रम गर्ने र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। के तपाईँ थाहा छ येशु ख्रिष्टमा विश्राम लिनुको अर्थ के हो? के उहाँ तपाईँको निम्ति वास्तविकता हुनुहुन्छ? के तपाईँ उहाँमा आश्रित हुनुहुन्छ, विश्राम लिनु भएको छ? ओ, यो सम्बन्ध कति धेरै तपाईँ कहाँ अद्भुत बन्न सक्छ। म धर्मको बारेमा वा कुनै संस्थाको बारेमा कुरा गरिरहेको छुइन, म व्यक्तिगत सम्बन्धको बारेमा, येशु ख्रिष्टसँग प्रेम सम्बन्धको बारेमा कुरा गरिरहेको छु। तिनले आफ्नो हृदय उसलाई दिएपछि तिनीहरू प्रेममा दुवै पागल भए, मतलब प्रेममा फसे। तिनीहरूले अनुभव गरेका वैवाहिक प्रेम जस्तो कुनै कुरा छैन। श्रेष्ठ गीत 2:16 केटी भन्छिन्, मेरा प्रिय मेरै हुनुहुन्छ र म चाहिँ उहाँकी हुँ, उहाँ लिली फूलहरूमा प्रसन्न हुनुहुन्छ। कति अद्भुत, तिनीहरूसँग त्यो अद्भुत व्यक्तिगत सम्बन्ध थियो। निश्चय नै उसले तिनलाई एकपल्ट भोजमा निमन्त्रण पनि गरे, निम्तो दिए जब तिनीहरू एकसाथ थिए। त्यस केटीले उसको बारेमा जानेको कुरा नै उनी एक भेडा गोठाला थिए, तर वास्तवमा उनी एक विशिष्ट व्यक्ति थिए। श्रेष्ठ गीत 2:4 पदमा भनिएको छ, उहाँले मलाई आफ्नो आनन्दको गृहमा लानुभयो र मलाई प्यारको नजरले हेर्नुभयो। उनी एक विशेष विशिष्ट गोठाला थिए। उसले चराउने देखरेख गर्ने कुरा कुनै भेडाहरू त्यस केटीले देख्न सकिनन् र तिनले उसको भेडाको बारेमा उसलाई सोधिन्। श्रेष्ठ गीत 1:7 पदमा, हे मेरो साँचो प्रेमी, आफ्ना भेडा बाख्रा तपाईँ कहाँ चराउनुहुन्छ? दिउँसो तपाईँ तिनीहरूलाई कहाँ विश्राम गर्न दिनुहुन्छ? मलाई भन्नुहोस्, उसका भेडाहरू कहाँ छन्? उनी असामान्य गोठाला हुन्। एक दिन उसले घोषणा गरे कि उनी टाढा गइरहेका थिए, यानि टाढा गइरहेका छन्, तर उनी चाँडै नै फर्किआउनेछन्। अनि यही नै कुरा हाम्रा प्रभुले भन्नुभयो, युहन्ना 14:1-3 पदमा, तिमीहरूका हृदय विचलित नहोस्, तिमीहरू परमेश्वरमा विश्वास गर्दछौ, ममा पनि विश्वास गर। मेरा पिताका घरमा धेरै वासस्थानहरू छन्, त्यसो नहुँदा हो त म तिमीहरूलाई भन्ने थिइन। म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु, अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु, अनि म जहाँ छु त्यहाँ तिमीहरू पनि हौ भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु। अमित्र धेरै दिनहरू बित्यो र तिनले त्यस गोठालालाई पर्खिरहे, प्रतीक्षा गरिरहे, तर आउने कुनै पत्तै भएन। आखिरमा तिनको परिवार र तिनका साथीहरू तिनलाई उपहास गर्न खिल्ली उडाउन थाले। तिनीहरूले भने, तिमी खाली सोझी गाउँले केटी हौ र त्यस केटाले तिमीलाई धोका दिएर गए। अनि पतुसले भने कि बिल्कुलै यही नै आखिरी दिनहरूमा यस्तै नै घटना घट्नेछन्। दोस्रो पतुस 3:3-4 पदमा भनिएको छ, पहिले यो जानेर कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू आउनेछन् जो तिनीहरूका आफ्नै अभिलाषाहरू अनुसार हिँड्नेछन् र यो भन्छन्, खै उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता पुर्खाहरू मरेका समयदेखि सबै कुराहरू सृष्टिका शुरूबाट जस्तै थिए त्यस्तै चलिरहेका छन्। तैपनि त्यस केटीले उसलाई विश्वास गरिन्, तिनले उसलाई प्रेम गर्थे, तिनले उसको बारेमा सपना देखे। श्रेष्ठ गीत 3:1 पदमा, रातै पछि मेरो ओछ्यानमा मेरो साँचो प्रेमलाई मैले खोजे, मैले उहाँलाई खोजे तर उहाँलाई भेटाइन, मैले उहाँलाई बोलाए तर उहाँले जवाब दिनु भएन। अहिले म तपाईँलाई अति नै व्यक्तिगत प्रश्न सोध्न चाहन्छु, कि तपाईँ वास्तवमा ख्रिस्टलाई चुकाइरहनु भएको छ, मिस गरिरहनु भएको छ, घटीको महसुस गरिरहनु भएको छ, कि तपाईँ उहाँको लालसा गर्नुहुन्छ? एक रात त्यो केटी आफ्नो कोठामा बडो विश्रामहीन भएर लेटिरहेकी थिइन्। तिनले आफ्नो कोठामा सुगन्धको महसुस गरिन्। त्यस दिनमा यो प्रथा थियो कि प्रेमीले प्रेमिका रहेको कोठाको झ्याल वा ढोकामा केही मुर लगाउँथे। तिनले मुर वा अतरको सुगन्ध पाइन् र ढोकामा गइन्। श्रेष्ठ गीत 5:5 पदमा भनिएको छ, मुरमा मेरो हात चोप्लेर मेरो प्रियको निम्ति ढोका खोलिदिन, जब म उठे तब पानी झै मुर मेरा औंलाहरूबाट ढोका समात्नेको चारैतिर चुयो। तिनले जान्दथिन् कि उनी त्यहाँ थिए, तिनले जान्दथिन् कि उसले कति पनि तिनलाई भुलेको छैन। प्रभु येशूले भन्नुभयो, म तिमीहरूसँग पृथ्वीको अन्तसम्म छु, अनि उहाँले यो पनि प्रतिज्ञा गर्नुभयो कि म तिमीहरूलाई कहिले छोड्ने छुइन न त्याग्ने नै छु। एक दिन तिनी दागबारीमा काम गरिरहेकी थिइन्। श्रेष्ठ गीत 2:15 पदमा भन्छन्, दागमा फूल फुलेको बेलामा हाम्रो दागबारी बिगारिदिने ती साना साना स्यालहरूलाई हाम्रो निम्ति समातिदेऊ। दागबारीमा काम गरिरहेकै बेला तल बाटोमा धुवाको मुसला आउँछ। श्रेष्ठ गीत 3:6 पदमा भनिएको छ, वनबाट धुवाको मुसला जस्तै मुर र जटामसीबाट व्यापारीहरूले ल्याएका सबै धुलो मसलाबाट माथि उक्ली आउने यो के हो? त्यहाँ जय जयकार आउँछ, हेर राजा सुलेमान आइरहेको छ। तर तिनी व्यस्त छिन् र तिनी राजा सुलेमानलाई जान्दिनन्, चिन्दिनन्। तब त्यहाँ कोही तिनी कहाँ आएर अति नै उत्तेजित भएर यो समाचार दिन्छ, ओ राजा सुलेमान तिमीलाई सोधिरहेका छन्। तिनी जवाब दिन्छन्, मलाई सोधिरहेको छ? म राजा सुलेमानलाई जान्दिन, चिन्दिन, मैले उसलाई कहिले पनि भेटेको छुइन, किन उसले मलाई सोध्ने? श्रेष्ठ गीत 2:8-10 पदमा भनिएको छ, सुन त पर्वतहरूमा हाम फाल्दै डाँडाहरू हुँदो उफ्रन्दै मेरा प्रिय आउँदै हुनुहुन्छ। मेरा प्रिय एउटा मृग जस्तै जवान घोरल जस्तै हुनुहुन्छ। हाम्रो पर्खालको बाहिर आइपुग्नुभयो। उहाँले झ्यालबाट चियाउँदै हुनुहुन्छ, आँखी झ्यालबाट हेर्दै हुनुहुन्छ। मेरो प्रियले जवाब दिनुभयो। उहाँले मलाई भन्नुभयो, उठ हे मेरी प्रिय, हे मेरी सुन्दरी आऊ। यसरी तिनलाई राजा सुलेमानको उपस्थितिमा ल्याइदछ। तपाईलाई थाहा छ सुलेमान राजा को हुन्? उनी तिनको गोठाला हुन् जुनलाई उसले यानी तिनले भेटेका थिए र उनी तिनको निम्ति आएका छन् यहाँ। यो नै प्रभु येशु ख्रिस्टको प्रतिज्ञा हो। युहन्ना 10:27-28 पदमा भन्नुहुन्छ, मेरा भेडाहरूले मेरा स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु अनि तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन् न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छन्। पाउले लेख्छन् पहिलो थिसलोनिकी 4:16-17 पदमा, किनकि प्रभु आफै चित्कार सहित प्रधान स्वर्गीय दूतको आवाज र परमेश्वरको तुरही सहित स्वर्गीयबाट ओर्लनुहुनेछ अनि ख्रिष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्, त्यसपछि हामी जीवित र रहिरहेकाहरू बादलमा प्रभुलाई भेट्नको निम्ति उनीहरूसित एकसाथ बादलमा उठाइनेछौ अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौ। प्रभु येशूले प्रतिज्ञा गर्नुभएको छ कि उहाँ हाम्रो निम्ति आइरहनु भएको छ। उहाँ निश्चय नै एक दिन आउनुहुनेछ। तर उहाँसँगको तपाईँको सम्बन्ध कस्तो छ? यदि उहाँ आजै आउनु भए हाम्रो जीवनको स्थिति कस्तो हुनेछ? के हाम्रो जीवन तयार छ हाम्रा प्रेमी प्रभुलाई बादलमा भेट्ने?
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।